ثم بعثنا من بعدهم موسى وهارون إلى فرعون وملئه بآياتنا فاستكبروا وكانوا قوما مجرمين. پھر ان پیغمبروں کے بعد ہم نے موسیٰ بن عمران اور ان کے بھائی ہارون کو فرعون اور اس کی قوم کے سرداروں کے پاس نشانیاں دے کر بھیجا. آگے چونکہ قوم فرعون کی سرکشی کا ذکر ہے اس لیے اس جگہ فرعون کے ساتھ اس کی قوم کے سرداروں کا ذکر آ گیا. فاستکبروا, پھر انہوں نے تکبر کیا یعنی بڑا سمجھا اپنے آپ کو. بتر الحق کی وغمت الناس, حق کو جھٹلا دینا اور لوگوں کو حقیر سمجھنا, وہی کیفیت. حق آیا, انہوں نے اپنے آپ کو بڑا کیا. وکانو قوم مجرمین, اور یہ تھے ہی مجرم لوگ. موسیٰ اور ہارون کی بات کو حقیر سمجھا, مغرور ہو گئے, اس لیے تباہ نہ کیا. یہ مجرم تھے, یہ عادی تھے, انہوں نے رسالت کے پیغام کو ہلکا سمجھا اور نتیجہ کیا ہوا کہ رسالت کی تردید کی جرت کر دی. یہ جملہ کتنا قابل غور ہے. فلما جاءهم الحق, جب آ گیا ان کے پاس حق, من عندنا, ہمارے پاس سے, دکھا تو حق موسیٰ رہا تھا لیکن آیا تو ہماری طرف سے تھا, موسیٰ تو ہمارے ہی قاصد تھے, اور دیکھو ان کے پاس حق آ گیا تھا لیکن ان کی زبانوں پہ کیا آیا. قالوا ان هذا لسحر مبين, بے شک البتہ یہ تو جادو ہے بہت کھلا. یہ موسیٰ کے معجزات, یہ تو کھلا جادو ہے. یہ ہوتا ہے وہ الزام جو ان لوگوں کی زبان سے لگتا ہے کہ جو لوگ سچے دل سے حق کے متلاشی نہیں ہوتے, جو بات دل پہ اثر کرتی ہے اس کو جادو کہہ دیتے ہیں. یہ بڑا جادوگر ہے. قال موسیٰ, موسیٰ نے کہا, اتقولون للحق لما جاءكم, کیا تم حق کو کہتے ہو جبکہ وہ تمہارے پاس آ گیا. کیا کہتے ہو, یہ جو اگلا جملہ ہے نا اس کو انورٹڈ کامرس میں کر لیں تو آپ کو پتہ چلے گا کہ یہ کہتے تھے, کیونکہ یہ آیت تھوڑی ٹرکی ترجمہ ہو جاتا ہے اگر آپ ان چھوٹی چھوٹی چیزوں کو نوٹ نہیں کریں گے. تو کیا کہا تھا انہوں نے, السحر ہذا, اس کے آگے آپ کوشچن مارک بھی لگا سکتے ہیں یاد دہانی کے لیے, کیا جادو ہے یہ. یہ تھا ان کا کال حق کے آنے کے بعد جو ان کی زبان سے ادا ہوا, یعنی جب تمہارے پاس حق آ گیا تو کیا تم اس کو جادو کہتے ہو. موسیٰ علیہ السلام نے تعجب اور انکار کے طور پہ کہا کہ جو اللہ کی طرف سے حق آ گیا, سچ آ گیا, تم اسے جادو کہتے ہو. جادو کی تو کوئی حقیقت نہیں ہوتی, وہ تو آنکھوں کا دھوکہ ہے. اور تقولون کا مفعول محذوف ہے. السحر, کیا جادو ہے یہ, یہ مفعول نہیں ہے, الگ جملہ ہے. اچھا تم کہتے ہو تو کہتے رہو. ولا یفلح الساحرون, لیکن حقیقت یہ ہے کہ جادوگر پھر کامیاب نہیں ہوتے. یہ موسیٰ علیہ السلام کے کلام کا تتمہ ہے کہ جادو نہیں, جادو ہوتا تو ختم ہو چکا ہوتا اور جادوگروں کے جادو کو تباہ نہ کر سکتا. اصل میں ان کا یہ جو اوپر جملہ تھا نا, سحر ہذا, اسی کے جواب میں یہ جملہ موسیٰ علیہ السلام کی زبان سے ادا ہوا. فرعونیوں نے الزام لگایا کہ تم جادو کے ذریعے بڑا بننا چاہتے ہو, کہا نہیں, جادوگر کامیاب نہیں ہوتے. پھر ایک اور الزام لگتا ہے, قالو اجیتنا, کہنے لگے کیا آیا ہے تو یا لایا ہے تو, کیا تم آئے ہو ہمارے پاس, کیوں, لتلفتنا عما وجدنا علیہ آباءنا, تاکہ ہمیں پھیر دو اس دین سے جس پہ ہم نے اپنے باپ دادا کو پایا. اس کو نمبرز میں لگا لیں, یہ ایک الزام اس آیت میں لگ رہا ہے. دوسرا الزام کیا ہے, وَتَكُونَ لَكُمَ الْكِبْرِيَّا, تم دونوں کو بڑائی مل جائے, فِي الْأَرْضِ, زمین میں, ٹھیک ہے, وَمَا نَحْنُ لَكُمَا بِمُؤْمِنِينَ, تو ہم نہیں ہیں تم دونوں پر ایمان لانے والے, ہم تم دونوں پر ایمان نہیں لائیں گے. اب دیکھیے کہ اللہ کے راستے میں کیسے الزام لگتے ہیں. اس ایک جملے میں دو الزام اور ایک دعویٰ ہے. पहला इल्ज़ाम क्या है कि आप इसलिए आए कि हमें हमारे बाप दादा के दीन से फेर दो। ये भी इल्ज़ाम है कि तुम आए ही इसलिए हो कि हमारी नस्बतें पहले लोगों से ख़त्म हो जाएं, जो हमारे बाप दादा थे, जिन बुतों के वो पुजारी थे, तुम उनसे हमें उठाना चाहते हो। यहाँ लफ्ज़ तल फीता नकाया है लाम फाता से, इल्तफता कहते हैं मुतवज्जे होने को, चेहरा फेर कर तवज्जो करना, किसी चीज़ को दाएं का बाएं फेरना। तो इसी से उर्दू में एक लफ्ज़ है ना इल्तफात, कि तुम हमारा रुख उधर से फेर कर इधर करना चाहते हो। देखिए दलील के जवाब में पहले तकब्बुर किया, अब इल्ज़ाम तराशी शुरू हो गए। और ये जो बात लकुमल किबरिया, तो किबरिया यानी हुकूमत और इक्तदार के लिए भी आता है, क्योंकि उसमें बड़ाई का इजहार होता है, सब पर बुजुर्गी फौकियत हासिल हो, यानी तुम तो बड़े बनने आए हो। ये दो इल्ज़ाम थे। और दावा के वमा नहनु लकुमा बिमुमिनीन, हम तुम पे ईमान नहीं लाएंगे, आराम से बैठो, हम ईमान नहीं लाएंगे तुम पर। आमन बी कहते हैं इतात करना, और लकुमा के लाम का असर ईमान पर आ रहा है। देखिए असल में ये एक सिर्फ सियासी शोशा दिया जा रहा है, फिक्र पीछे कुर्सी की थी, यहाँ उनकी दीन की दावत को सियासी रंग दे दिया। हज़रत मूसा अलैहिस्सलाम और किसी और नबी ने कभी ये नहीं कहा कि मुझे हुकूमत चाहिए, मुझे कुर्सी चाहिए, मुझे बड़ा बनना है। लेकिन हर दौर के लोगों को ये ज़रूर गलतफहमी हुई कि अल्लाह के दीन का काम करने वालों के कुछ अंदर छुपे हुए मकासद हैं। ये बड़ा बनना चाहते हैं, ये ग्रैब करना चाहते हैं, ये अपना होल्ड करना चाहते हैं, ये अपना नाम लगाना चाहते हैं, ये अपने आप को बड़ा करना चाहते हैं। हालांकि अल्लाह वालों का सियासत से क्या काम, मूसा को क्या बनना था भाई, क्या वो सदर बनते, वजीर बनते, प्राइम मिनिस्टर बनते, अल्लाह ने उनको जो बना दिया क्या वो छोटा था। लेकिन जब लोगों के पास दावों के सिवा और कुछ नहीं रहता तो वो इसी तरह की बातें करते हैं। अल्लाह ताला ने उनके अंदर का पोल खोल दिया कि असल बात है कि किब्र, इनकार का सबब और बड़ाई जाने का भी सबब उनका किब्र था। अब आगे फिर वही मुकाबला शुरू होता है जिसका जिक्र पहले हुआ, पहले इल्ज़ाम लगा दिए, उनको बड़ा किया, इस तरह की बातें कर करा के कह दिया कि हम तो तुम पर ईमान नहीं लाएंगे, जो भी कहना है कह लो, जो करना है कर लो। वकाल फिरौनु, और कहा फिरौन ने, उतूनी बिकुल्ली साहिर नलीम, मेरे पास तमाम माहिर जादूगरों को बुला लाओ, हर तरह के जादूगरों को लाओ। अपनी कौम को कहा, बास कहते हैं कि ट्रेनिंग देने की बात हुई, सिखाओ, फिर कई साल तक जादू की तालीम दी गई लोगों को, और बास कहते हैं कि वैसे ही बहुत सारा जादू था वहाँ और उन सबको वो लेने के और आने के लिए तैयार थे। फिर क्या हुआ, फलम मजा असहरतु, फिर जब आ गए जादूगर, यहाँ सहरतु ये सहरतन जो होता है ये साहिर की जमा है, जैसे तालिब की जमा तलबा कहते हैं ना तुलबा, तो जादूगर आ गए। काल लहुम मूसा, मूसा अलैहिस्सलाम ने कहा, अलकू तुम डालो, यानी पहल करो, बिस्मिल्लाह करो, तुम्हें टॉस देते हैं, तुम पहल कर लो। मान तुम मुल्कून, जो कुछ तुम डालने वाले हो, जो तुमने डालना है वो डालो, मुराद क्या कि अपना दाव दिखाओ। फलम्मा अलकऊ, फिर जब उन्होंने डाला, काला मूसा मा जी तुम भी सिहर, मूसा अलैहिस्सलाम ने कहा तुम जादू ही लाए हो। इन अल्लाह सयुबतिलुहू, अन करीब अल्लाह इसको बातिल कर देगा, किसको, इस जादू को, इसलिए कि इन अल्लाह ला युसलिहु अमल अल मुफसिदीन, अल्लाह ताला मुफसिदों के अमाल की इस्लाह नहीं करता। यहाँ मुफसिद से मुराद जादूगर है। और फसाद इनका क्या था कि ये तौहीद के पैगाम को अपने करतबों के साथ जायल करना चाहते थे। जब मूसा अलैहिस्सलाम की शान और शौकत और उनका मुकाम कम करना चाहते थे, और दुनिया में सबसे बड़ा फसाद आता ही तौहीद के मिटाने से। शिर्क दुनिया में सबसे बड़ा फसाद फैलाने वाला एलिमेंट है। तो ये हक को छुटलाना चाहते थे, कहा छुटला दो, तुम जो करना चाहते हो कर लो। देखिए किसी का ये जुमला कि हम ये कर देंगे, हम वो कर देंगे, दुनिया में ये जुमले जाती और इज्तमाही दोनों तौर पे लोग बोलते हैं, पता नहीं आपको हम क्या कर सकते हैं। फिर एक रवैया होता है, हे प्लीज़ ना करिएगा, प्लीज़ माफ़ कर दें, आइंदा ना करें, ऐसा ना करिएगा। और एक दूसरी राय होते, जाओ जो करना करो, लेके आओ जो तुम्हारे पास सांप है खोल के दिखाओ। मैं इसी के साथ हवा निकल जाती है। हज़रत मूसा अलैहिस्सलाम के अंदाज़ में यही चैलेंजिंग रवैया दिख रहा है, जो करना है ना कर लो, फिर जाओ, मैं बैठा हूँ, तुम करके आओ अपना काम, फिर मुझे बताना। वयुहिक्कुल्लाहुल हक बि कलिमातिही, और अल्लाह अपनी आयात से हक को जमा देता है और मजबूत कर देता है। वलौ करिहल मुजरिमून, ख्वा मुजरिमों को ये बात बड़ी नापसंद लगे, ज़रा भी ना उनको अच्छी लगे, फिर भी अल्लाह ताला उनसे उस चीज़ को दूर कर देता है। वही बात जो पीछे कई बार गुजरी। यहाँ लफ्ज़ कौम हू का जो आया था, बास कहते हैं मूसा की कौम के नौजवान मुराद है, बास कहते हैं फिरौन की कौम के लोग मुराद है। तो बात यह है कि अल्लाह ताला अंबिया कराम के किस्से सुनाकर हमारे दिलों को हिदायत पर जमाता है। हर इंसान किसी न किसी मरहले पे आजमाया ज़रूर जाता है। जब भी हक और बातिल की कश्मकश होगी ना, तो बाज़ दफ़ा ऐसा महसूस ज़रूर होगा कि हक दबने लगा है, हक जाने वाला है, लेकिन अगर एक इंसान अपनी बात पे जमा रहे तो हक जाता नहीं, बल्कि पहले से भी ज़्यादा निखर के आता है। फ़मा आमन अली मूसा इल्ला ज़ुर्रियतुम मिन कौमिही, फ़मा आमन अली मूसा, पस मूसा की तस्दीक नहीं की, इल्ला ज़ुर्रियतुम मिन कौमिही, मगर मूसा की कौम के थोड़े आदमियों ने। क्यों नहीं की, इसकी कोई वजह थी, उसका जिक्र आयत के अगले हिस्से में आ रहा है। अला खौफ मिन फिरौन व मलाइहिम अन यफ्तिनहुम, डरते डरते फिरौन और अपने हाकिमों से कि कहीं ईमान लाने की इत्तला फिरौन को अगर मिल गई तो इनको सख्त मुसीबत में डाल देगा। यहाँ से रुकू का आगाज़ है। हम देख रहे हैं कि मूसा अलैहिस्सलाम और फिरौन और जादूगरों की कहानी अमल की बहुत सारी बातें लिए हुए हमारे सामने है। यहाँ जो बात बयान की गई, ये बात हर दौर में इसी तरह रही, और वो क्या कि फ़मा आमना ली मूसा इल्ला ज़ुर्रियतुम मिन कौमिही, बड़े थोड़े लोगों ने अल्लाह की बात को माना। ऐसा क्यों होता है? अल्लाह की बात तो बड़ी खूबसूरत है और हर एक की पुकार है, हर एक की ज़रूरत भी है, लेकिन थोड़े लोग क्यों इस दावत को कबूल कर पाते हैं? इसलिए सबसे पहली वजह, शैतान सिराते मुस्तकीम पे बैठा है जो इंसान को इस दावत के कबूल करने से दूर करता है। दूसरी बात है कि बहुत सारे वसवसे और खौफ दिल में डाल देता है। तीसरी बात, दुनियावी मशगूलियात और जो काम इंसान पहले से कर रहा होता है उनके छिनने का खौफ आने लगता है। मूसा अलैहिस्सलाम की दावत सच्ची थी, आप अल्लाह के नबी थे, आपके बात करने के अंदाज में या आपकी नीयत में किसी को शक नहीं हो सकता। इसके बावजूद वही माना जिसका मानना अल्लाह ने मुकद्दर कर दिया था। इंसानों की तकदीर होती है, इसी तरह कुछ चीज़ें ऐसी होती हैं कि इंसान अपनी तलब और तड़प के साथ हासिल करता है। यहाँ जो लफ्ज़ قومی ہی استعمال ہوا، اس سے کیا مراد ہے؟ یعنی ہاں کی ضمیر کس کی طرف جاتی ہے؟ بعض کہتے ہیں کہ موسیٰ کی قوم، کیونکہ آیت سے پہلے انہی کا ذکر تھا کہ موسیٰ کی قوم میں سے تھوڑے سے ہم لوگ ایمان لائے، لیکن بعض مفسرین جس میں امام ابن کثیر بھی شامل ہیں وہ کہتے ہیں کہ ہو سے مراد یہاں فرعون ہے، یعنی فرعون کی قوم میں سے تھوڑے سے لوگ ایمان لائے، اور اس کی دلیل یہ دیتے ہیں کہ بنی اسرائیل کے لوگ تو ایک رسول اور نجات دہندے کے انتظار میں تھے ہی، جو موسیٰ علیہ السلام کی صورت میں ان کو مل گیا، تو اس لیے موسیٰ پر ان کی قوم میں سے تو سوائے قارون کے سبھی ان پر ایمان لائے. ہاں، ذریت من قومی ہی سے مراد فرعون کی قوم کے وہ تھوڑے سے لوگ ہیں جن میں سے حضرت آسیہ علیہ السلام بھی شامل ہیں، کہ جب موسیٰ علیہ السلام اور جادوگروں کے معاملے کو دیکھا تو فوراً اللہ تعالیٰ نے ان کے دل کو کھول دیا اور وہ ایمان لے آئیں. اسی طرح بعض کہتے ہیں کہ صرف وہ بنی اسرائیل موسیٰ پر ایمان لائے جو مصر میں رہتے تھے اور مصر سے نکلتے وقت موسیٰ علیہ السلام کے ساتھ تھے. مراد کیا ہے؟ کہ قبطی ایمان نہیں لائے. امام مجاہد کہتے ہیں کہ ایمان لانے والے ان اسرائیلیوں کی اولاد تھے جن کی ہدایت کے لیے موسیٰ کو بھیجا گیا تھا. آبا کے مرنے کے بعد ان کے بیٹے باقی رہے تھے. ذریت سے یہی لوگ مراد ہیں. اسی طرح اس آیت کے بارے میں یہ بھی کہا گیا کہ جب فرعون نے بنی اسرائیل کے نوزائیدہ بچوں کو قتل کرنے کا آرڈر جاری کیا تو بعض اسرائیلی عورتوں نے اپنے نوزائیدہ بچے قبطی عورتوں کو ویسے ہی دے دیے. ان بچوں نے قبطیوں کے پاس پرورش پائی، اور جس روز حضرت موسیٰ علیہ السلام جادوگروں پر غالب ہوئے اس روز یہی بنی اسرائیلی ایمان لائے جو نسلاً اسرائیلی تھے اور بظاہر قبطی تھے. یعنی اس بات کا خلاصہ کیا ہے؟ کہ بنی اسرائیل کی کچھ عورتوں نے اپنے بچوں کے قتل سے ان کو بچانے کے لیے قبطی عورتوں کو دیا کہ تم ہی ان بچوں کو پال لو مارنے کی بجائے. اب وہ بچے جو اصلاً اسرائیلی تھے لیکن فرعونی خاندانوں میں ان کے گھروں میں پلے بڑھے، تو جب اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو غالب کیا جادوگروں کے مقابلے پر تو وہ لوگ جن کی فطرت مسخ نہیں ہوئی تھی حالانکہ کفر کے ماحول میں پرورش پائی وہ ایمان لے آئے. اسی طرح اس میں تھوڑے لوگوں میں فرعون کی بیوی اور فرعون کے خزانچی اور اس کی بیوی اور فرعون کی بیٹی کے بالوں میں کنگھی کرنے والی خادمہ اور مرد مومن کا تذکرہ بھی کیا گیا. یعنی تھوڑے ہی تھے. بات کا خلاصہ کیا ہے؟ کون تھا کیا تھا، لیکن تھے تھوڑے. ایک روایت میں آتا ہے حضرت ابن عباس کا قول کہ وہ 70 آدمی مراد ہیں جن کے باپ قبطی تھے اور مائیں اسرائیلی. یہ لوگ اپنے ننھیال والوں کے پیروی کرنے والے ہو گئے. یعنی بعض دفعہ دو مختلف کلچر بھی جمع ہو جاتے ہیں، باپ ایک طرف سے ہوتا ہے، ماں دوسری طرف سے ہوتی ہے، تو ایسے بھی لوگ اس سے مراد لیے گئے. اور بعض کہتے ہیں کہ اس سے مراد یمن میں بسنے والے لوگ تھے. ان کی اولادوں کو ابناؤ فارس کہا جاتا تھا، جن کے باپ ایک ملک سے تھے اور مائیں دوسرے ملک سے. وجہ بتا دی، الا خوف من فرعون و ملئہ من یفتینہم. یہ جو خوف ہوتا ہے نا، یہ انسان کو اللہ کے راستے سے روک لیتا ہے. ملئہم سے پھر مراد کون ہے؟ اس کی ضمیر فرعون کی طرف ہے، اور اظہار تعظیم کے لیے جمع آ گیا. ایک رائے یہ ہے، یا دوسری تفسیر اس کی کیا آتی ہے کہ فرعون سے مراد ہیں اس کی اتباع کرنے والے فرعونی لوگ. اور فرعون سے ڈرتے کیوں تھے؟ اس کا ذکر آیت کے آخری حصے میں ہے، وَإِنَّ فِرْعَوْنَ لَعَالٍ فِي الْأَرْضِ، بے شک فرعون بڑا سرکش ہو چکا تھا زمین پر، وَإِنَّهُ لَمِنَ الْمُسْرِفِينَ، اور وہ حد سے بڑھنے والا تھا۔ یہاں فِي الْأَرْضِ سے مراد مصر ہے، یعنی فرعون مصر میں بہت طاقتور تھا، اپنی حدوں سے تجاوز کرنے والا تھا، اور حالانکہ وہ مخلوق تھا اور محتاج تھا، اس کے باوجود ربوبیت کا دعویٰ کرنے والا ہو گیا اور اپنے آپ کو رب اعلیٰ کہلانے لگا۔ ہر دور کے خداؤں کا یہی حال ہوتا ہے کہ وہ رعایا کی قسمت کے فیصلے کرنے والے سمجھتے اپنے آپ کو، کہ جب اللہ تعالیٰ کسی کو اقتدار دینے لگے، اس وقت ان کے دل میں یہی خیال آنے لگتا ہے کہ اب ہم لوگوں کے نفع نقصان کے بھی مالک ہو گئے۔ اس سارے حالات کو سامنے رکھتے ہوئے اب موسیٰ علیہ السلام کی بات آتی ہے۔ یہاں لفظ علوف کو دیکھ لیتے ہیں، جگہ، جسم اور مرتبے کی وجہ سے بلند ہونے کو کہتے ہیں، اور مصرف حد اعتدال سے بڑھ جانا۔ وقال موسیٰ، اور موسیٰ علیہ السلام نے کہا، کیا کہا؟ یا قومی، اے میری قوم، ان کنتم آمنتم باللہ، اگر تم اللہ پر ایمان لاتے ہو، فعلیہ توکلوا، تو اس پر توکل کرو، ان کنتم مسلمین، اگر تم اسی کے لیے فرما بردار ہو۔ موسیٰ علیہ السلام ایسے وقت میں اپنی قوم کا مورال بلند کرتے ہیں کہ دیکھو، اگر تمہیں اللہ پر ایمان ہے تو فرعون سے ڈرنے کی کیا ضرورت ہے؟ بنی اسرائیل کو اس بات کا ڈر تھا کہ فرعون ہمیں ذلیل و رسوا کرے گا۔ موسیٰ علیہ السلام ان کی ہمت بندھاتے ہیں کہ تم کیوں خوف کرتے ہو؟ ہاں، اس کو ظلم کی عادت تو ہے، لیکن کیا تم مسلمان نہیں ہو؟ کیا تمہارا اللہ پر ایمان نہیں ہے؟ حتیٰ کہ موسیٰ علیہ السلام کے نبی بن کے آنے کے باوجود بھی فرعون کے ظلم و ستم ان پر ختم نہیں ہوئے تھے، اور ایسے وقت میں ان کے حوصلے ٹوٹنے لگے، اور وہ ایمان کی طرف سے آئی ہوئی آزمائشوں ایمان کے راستے میں آئی ہوئی رکاوٹیں جو ہیں ان کے قدموں کو ہلانے کے سبب بننے لگیں۔ ایسی تمام آزمائشیں جب انسان اپنے دین پر قائم نہ رہ سکے اور اس کو لگے کہ میرے دین کے اندر حرج آئے گا، تو اس وقت پھر اس کو اللہ ہی پہ توکل کرنا ہے۔ جتنا انسان کا تعلق اللہ تعالیٰ کی ذات پر زیادہ ہوگا، اتنا ہی بیرونی دباؤ سے انسان اپنے آپ کو آزاد پائے گا۔ موسیٰ علیہ السلام ایک اچھے لیڈر کے طور پہ ایسے وقت میں موریل بلند کرتے ہیں۔ اس سے پتہ چلتا ہے کہ جب قوموں کا مزاج غلامی والا ہو جائے، تو اس وقت ایسے حکمرانوں اور ایسے لیڈرز اور ایسے قائدین اور مصلحین کی ضرورت ہوتی ہے جو لوگوں کے حوصلوں کو بلند کر سکیں، اور اگر ایسے وقت میں ایسے بیان دیے جائیں کہ جس سے لوگوں کی ہمتیں اور زیادہ ٹوٹنے لگیں، تو پھر وہ لوگ رہے سہے ایمان سے بھی ہاتھ دھونے لگتے ہیں۔ یہاں اللہ پر توکل کی حقیقت بھی سمجھ میں آتی ہے کہ جس کو اللہ تعالیٰ پر پورا بھروسہ ہوتا ہے، پھر اس کو دوسروں کی باتیں کوئی زیادہ نقصان نہیں دے سکتی۔ اور یہاں دیکھیے، ان کنتم مسلمین، فعلیہ توکلوا ان کنتم مسلمین، یہاں مسلمان ہونے اور توکل کو ایک دوسرے کے ساتھ جوڑ دیا گیا۔ اس آیت سے پتہ چلتا ہے، اس حصے سے خاص طور پہ، کہ مسلمان ہونے کی شرط کیا ہے کہ بندہ رب پر توکل کرے۔ یہ ہم پلہ ہیں، اللہ پر بھروسہ رکھو۔ جو اس ذات پہ بھروسہ رکھے وہ اس کو کافی ہو جاتا ہے۔ عبادت اور توکل دونوں ہم پلہ چیزیں ہیں۔ ایک جگہ آتا ہے، فَاعْبُدْهُ وَتَوَكَّلْ عَلَيْهِ، اور اس کی عبادت کرو اور اسی پر بھروسہ رکھو۔ فَقَالُوا عَلَى اللَّهِ تَوَكَّلْنَا، انہوں نے کہا کہ ہم نے اللہ ہی پر توکل کیا، کہ ہم مخلص ہیں، ہمیں پتہ ہے کہ آپ سچے ہیں اور آپ کی دعوت سچی ہے، हमारे दिल में खौफ तो आया होगा, लेकिन हमारा तवक्कुल अल्लाह पर है। देखिए एक इंसान के दिल में किसी लम्हे हल्का सा खौफ आ जाना, लेकिन दिल ईमान के साथ मुतमईन हो, तो इससे ईमान पर हरफ नहीं आता, क्योंकि इंसान बशर है, अंदेशे और खौफ की नफ्सियात के साथ जीता है। इसीलिए कहा कि देखो, अगर तुम मुसलमान हो, अगर तुम मोमिन हो, तो फिर अल्लाह पे तवक्कुल करो। फिर तुम क्यों इसके जुल्म का शिकार होने से डरते हो? और अगर तवक्कुल है, तो फिर डर किस बात का? अब जब वाकई तवक्कुल होता है, तो फिर ऐसी दुआएं जुबान पे आती हैं, क्या रब्बना ला तजअलना फितनतन लिल कौमिज़ ज़ालिमीन, अल्लाह में ज़ालिम कौम के लिए फितना ना बनाना। यानी हमारा तो तवक्कुल है, लेकिन हमें ऐसी सजाएं न देना या ऐसा ना आजमाए जाए कि हम पलट जाएं और हमारा पलटना जालिमों के लिए फितना बन जाए। कि देखो, सच्चा दीन होता तो कभी ना पलटते। इसी तरह इसका एक दूसरा मतलब भी है कि हमें इन काफिरों के जुल्म का शिकार ना करना, हम रुकावट ना बन जाएं इनके ईमान में आने की तरफ। फिर एक और इससे मुराद कह ली गई कि काफिरों के कुफ्र में इजाफे का सबब हमको ना बनाना। वो ये ना कहने लगे कि अगर ये हक पर होते तो कभी ना पकड़े जाते, कहाँ है इनका खुदा, नाउज़ुबिल्लाह। और फितना यहाँ आजमाइश के मानों में है। कभी भी इंसान दीन के रास्ते में आजमाया जाए, तो अल्लाह की रहमत को जोश में लाने के लिए ये दुआ कर सकता है कि अल्लाह मेरा वो हाल ना करना कि दूसरे लोग मुझे देख के ये कहें कि इसका खुदा किधर है, इसको रब क्यों नहीं पुकार रहा, इसको रब क्यों नहीं बचा रहा। अब देखिए कि इन सारी बातों से एक चीज़ वाजे हो रही होगी कि ईमान वाला जब दुआ भी करता है ना, तो अपने और रब के ताल्लुक को बचाने की दुआ करता है कि अल्लाह ताला तू ऐसा ना कर देना कि लोग ये सोचें कि मेरा ताल्लुक तेरे से अच्छा नहीं है। हजरत अय्यूब अलैहिस्सलाम पर जब बीमारी डाली गई, एक आजमाइश थी, और अल्लाह ताला ने सेहतमंद जिस्म को कीड़ों की माजगाह बना दिया। जिल्द की ऐसी बीमारी में मुब्तला हो गए कि जिसकी वजह से लोग कराहत करने लगे। रिवायात में आता है कि एक दफ़ा किसी ने इनको इस बुरे हाल में देखकर ये कह दिया, क्या कहा कि न जाने किस गुनाह की सजा भुगत रहा, इसका रब इससे नाराज़ है, इसीलिए इसको पकड़ दिया। कहते हैं कि इस जुमले ने हज़रत अय्यूब अलैहिस्सलाम को अल्लाह के आगे वो दुआ करने पे मजबूर किया कि अन्नी मस्सनिय दुर्रु व अंता अरहमुर राहिमीन, कि मेरे रब मुझे तकलीफ़ पहुंची और तू बेहतरीन है ज़रर को दूर करने वाला। क्योंकि जब बंदे के रब के साथ ताल्लुक़ पर चोट पड़ती है ना, तो एक ईमान वाला हिल के रह जाता है। उसकी सबसे बड़ी दौलत अल्लाह के साथ ताल्लुक़ होता है। जब लोग इस ताल्लुक़ के रास्ते में रुकावट बने, तो वो फिर पुकारता है कि वनजीना बिरहमतिका मिनल कौमिल काफिरीन, हमको काफिरों के इस गिरोह से अपनी रहमत से निजात अता कर। इनकी साजिशों, इनकी मक्कारियों और इनकी नहुसत से हमको निजात दे। दुआ से पहले तवक्कुल का जिक्र है। इससे क्या पता चलता है कि दुआ करने वाले को अल्लाह के साथ तवक्कुल भी होना चाहिए, अल्लाह पर भरोसा रखे, फिर ही दुआ कबूल होती है। क्योंकि तवक्कुल वो चीज़ है जो बाकी कामों के लिए रास्ता हमवार करता है। जितना इंसान अल्लाह पर तवक्कुल ज़्यादा करता जाएगा, उतने उसके मामलात खूबसूरत से खूबसूरत होते जाएंगे। आप अपनी ज़िंदगी में आजमा सकते हैं कि जिस मामले में आपको यकीन होता है ना कि मेरा रब मेरी मदद करेगा, उसमें मदद हो जाती है। और जिस मामले में आप दूसरों को देखते रहते हैं, असबाब को देख के खुश होते हैं, तो बाज़ दफ़ा जीती हुई जंगें भी हारी जाती हैं, ग़ज़वे हुनैन की तरह। और इससे ये भी पता चलता है कि तवक्कुल करने वाले भी अल्लाह से मांगेंगे, यानी तवक्कुल अमल से और दुआ करने से रोकता नहीं है। हाथ तोड़ के बैठने का नाम तवक्कुल नहीं है, कोशिश तो की जाएगी। वाउहैना इला मूसा व अखीह, और हमने मूसा अलैहिस्सलाम और इनके भाई के पास वही भेजी। क्या वही थी वो? अंतबव्वा कि तुम दोनों बनाओ। असल में इसके आगे नून था, गिर गया। तबवान, तुम दोनों जगह बनाओ। लिकौमी कुमा, वास्ते अपनी अपनी दोनों की कौम के। भी मिस्र बुयूतन, मिस्र में घरों की सूरत में। वज अलू बुयूतकुम क़िबलतम व अकीमुस्सला, और तुम अपने इन्हीं घरों को नमाज पढ़ने की जगह करार दे लो और नमाज के पाबंद रहो। वबशिरिल मोमिनीन, और ईमान वालों को बशारत दे दो। अब यहाँ अल्लाह ताला ने मूसा अलैहिस्सलाम को एक और हुक्म दिया। मुश्किल लफ्ज़ थोड़े से देख लेते हैं। तबव्वा असल में तबव्वा से है। सूरह आल इमरान में भी हम पढ़ चुके कि वह इस तुबव्वियुल मकाइद लिल क़िताल, के नबी जब आप जंग के लिए जगह दुरुस्त कर रहे थे। और क़िबला यहाँ मरकज़ के मानों में, कि अगर इबादत गाहें तामीर करने की इजाज़त नहीं तो घरों में ही इस काम को शुरू कर दो। लेकिन पहला काम क्या होगा? अकीमुस्सला। बहुत ही प्यारी बात है कि तुम अपने घरों को ही किबला रुख कर लो। पहले घरों के किबले तो ठीक करो, बाहर वालों की फिक्र तो बाद में करो। पहले ये देखो कि क्या तुम्हारे घरों के अंदर भी अल्लाह के अहकामात नाफिज हो रहे हैं कि नहीं हो रहे। ये उस दौर का जिक्र है कि जब मूसा अलैहिस्सलाम फिरौन को दावत दे चुके, फिरौन की तरफ से जुल्म व सितम शुरू हो चुका था, बनी इसराइल के बेटों को दोबारा कत्ल करने का हुक्म हो चुका। अब ये वक्त था कि जब देखा कि मूसा अलैहिस्सलाम ने कि फिरौन का जुल्म बढ़ता जा रहा है, तो आपने अपनी कौम को हुक्म दिया कि तुम अपने घरों को अलग करो। एक अलग कम्युनिटी आबाद हुई जो दरिया के किनारे थी। पहले तो किप्ती और बनी इसराइली मिले जुले रहते थे, एक घर किप्ती का है तो एक बनी इसराइली का है। लेकिन इस हुक्म के बाद फिर उनके घर अलग हो गए, ज़रा साइडों पे चले गए, क्योंकि आगे वो वक्त करीब था जब मूसा अलैहिस्सलाम के ज़रिए से बनी इसराइल को दरिया के पार करना था और फिरौन को डुबोना था। अब अगर वो घरों के अंदर ही मिले जुले होते तो जिस रात निकलने की बात होती तो सबको फौरन पता चल जाता। क्योंकि आप देखिए कि हमसाए में से कोई कहीं जाने लगे या लाइटें जल रही हों, गाड़ी चले, तो दूसरों को पता चलता है। अल्लाह ताला इनको खबर नहीं देना चाहते थे, लिहाजा मूसा अलैहिस्सलाम के हुक्म से बनी इसराइल ने अपने घर एक अलग जगह पे बना लिए। इससे भी पता चलता है कि एक ख़ास वक्त के बाद जब हुज्जत तमाम हो जाए तो फिर इंसान को ऐसे लोगों से अपने घरों को अलग कर लेना चाहिए कि जो किसी वक्त भी अल्लाह के अजाब का शिकार हो जाए। क्योंकि जब अल्लाह का अजाब आता है तो फिर पकड़ सबकी होती है। अगर किसी जगह आप मुसलमानों की कम्युनिटीज़ देखें और तौहीद की बुनियाद पे लोग जमा हों, तो वहाँ रहना किसी ऐसे इलाके में रहने से बेहतर होगा कि जहाँ सब मुख्तलिफ किस्म के लोग रहते हों। यहाँ जो नमाज का जिक्र है, बाज़ कहते हैं कि इससे मुराद सलातुल खौफ भी है, कि जब तुम्हें फिरौन की तरफ से कोई खौफ का शिकार हो तो नमाज़ें पढ़ लिया करो, घर में पढ़ा करो। क्योंकि नमाज इंसान को जमा देती है, हक के रास्ते में जो मुश्किल आती हैं उसका इलाज नमाज से है। वस्तईनू बिस्सब्री वस्सला, और सब्र और नमाज के साथ मदद तलब करो। और यहाँ छुप कर घर में नमाज पढ़ने का भी इशारा मिलता है कि बाज़ दफ़ा ऐसे हालात अगर दुनिया में बन जाएं कि मुसलमानों को उनकी मस्जिदों से रोका जाए और जान जाने का डर हो, तो फिर तुम घरों में ही मस्जिदें बना लो। इसी तरह वजलू बुयूतकुम क़िबलतन का मतलब ये भी बनता है कि घरों के अंदर इबादत का असर दिखे। तुम्हारे घरों के किबले क्या हैं? आज बड़े शौक और तपाक के साथ मस्जिदें भी बनवा दी जाती हैं और उनसे ताल्लुक़ रखने में खुद खुशी महसूस भी की जाती है। लेकिन जब घरों की तरफ निगाह उठे तो वो बिल्कुल एक मुख्तलिफ मिजाज का घर लगता है, एक मुख्तलिफ सोच का आईनादार होता है। तो कहा, तुम अपने घरों के अंदर अल्लाह का दीन जारी करो, नमाजें तो पढ़ते ही हो, अब घरों के अंदर तुम अल्लाह के दीन को नाफिज भी करो। बहुत ही खूबसूरत आयत है और अमल की बात है कि अगर हम मुहासबे के तौर पे भी देख सकें तो क्या मेरे घर किबला रुख है, क्या मेरे घर के अंदर अल्लाह का दीन नाफिज हो गया। और अगर यहाँ इबादत के मानों में है तो किबले से मुराद फिर बैतुल मक़दस होगा, क्योंकि उस दौर में लोग बैतुल मक़दस ही की तरफ मुकर के नमाज पढ़ते थे। इससे पता चलता है कि अल्लाह का दीन बदलते हुए हालात के साथ रहनुमाई भी देता है, ये नहीं कि एक बात जो हो गई अब उसको तुम दूसरी तरफ नहीं कर सकते। वाकीमुस्सलाह, नमाज पढ़ो ताकि तुम्हें काफिरों पर गलबा हासिल हो। वबशिरिल मोमिनीन, और सच्चे मोमिनों को बशारतें दे दो। किस बात की बशारतें? पहली बशारत तो ये कि अल्लाह तुम्हारे दुश्मन को हलाक करेगा, फिर दूसरी बशारत कि अल्लाह तुम्हें इस मुल्क का जानशीन बना देगा, आज दबे हुए हो कल उभर जाओगे, और तीसरी बशारत क्या थी कि अल्लाह तुमको आखिरत में जन्नत अता करेगा। शुरू कलाम में मूसा और हारून दोनों को खिताब किया, फिर इन दोनों को बिमा उनकी कौम के मुखातिब किया गया, क्योंकि इन दोनों की कोशिश और कौम के सरदारों के मशवरे से घरों के अंदर मस्जिदें हो सकती थीं। इसलिए हर शख्स अपने घर के अंदर नमाज की जगह मुकर्रर करता और नमाज अदा करता। अब आखिर में सिर्फ मूसा अलैहिस्सलाम को मुखातिब किया गया, क्यों? इसलिए कि आप साहिब शरीयत नबी थे और कौम को बशारत देना आप ही के ज़िम्मे था। अगर लफ्ज़ों को थोड़ा सा हाईलाइट करवा दूँ तो देखिए, वजअलू जमा का सीगा है, फिर अकीमू जमा का सीगा है, लेकिन बशिर वाहिद का सीगा है। यही बात मैंने आपको इससे पहले बताई कि बशारत तो नबी ही देंगे। अब दूसरे लोग नहीं कह सकते हाँ ये ऐसा ज़रूर होगा और बस यही होगा, नहीं, असल बशारत अल्लाह के नबी के ज़रिए से मिलती है। इस पे इमाम बग़वी कहते हैं कि बशर से ख़िताब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को है। अब मूसा अलैहिस्सलाम एक शिकवा करते हुए दिखते हैं, और वो क्या? वक़ाल मूसा, और मूसा अलैहिस्सलाम ने कहा, रब्बना इन्नक आतैत फ़िरऊन व मलअहू ज़ीना ज़ीनतम व अमवालन फ़िल हयातिद दुनिया रब्बना लियुदिल्लु अन सबीलिक। और मूसा अलैहिस्सलाम ने कहा, ए हमारे मालिक, तूने फिरौन को और उसके सरदारों को सामाने आराइश अता फरमाया। लफ्ज़ जीनत जहाँ इस्तेमाल हुआ, जीनत का लफ्ज़ अमूमन तीन चीज़ों पर आता है। एक है नफसी जीनत, नफ्स की जीनत, लफ्ज़ी माने तो खूबसूरती है ना, तो नफ्स को जो चीज़ें खूबसूरत करती हैं। फिर दूसरी होती हैं बदन की जीनत, बदनी जीनत, और तीसरी होती है खारजी जीनत। नफ्स की जीनत होती है इल्म और ईमान से। आपके अंदर जितना गहरा ईमान आता जाएगा आपकी शख्सियत उतनी ही खूबसूरत होती जाएगी, लोगों को कशिश महसूस होगी आपके अंदर। इसी तरह आपके अमल जितने खूबसूरत होंगे, आपका इखलाक जितना खूबसूरत होगा, उतनी ही लोगों को आपके अंदर खूबसूरती दिखेगी। अगर कोई हकीकी अट्रैक्शन पैदा करना चाहता है अपने अंदर, तो फिर उसको अपने इल्म और ईमान को बढ़ाना चाहिए, क्योंकि आप देखिए कि ये दोनों चीज़ें जब जमा हो जाती हैं तो सोने पे सुहागा। बाज़ जगह इल्म की जीनत तो मिल जाती है लेकिन ईमान गहरा नहीं होता, उससे तो बात खोखली हो जाती है। इसके बरक्स बाज़ जगह ईमान गहरा होता है लेकिन अभी इल्म से ताल्लुक नहीं जुड़ा। ऐसी सूरत में भी इंसान खूबसूरत हो जाता है, असल खूबसूरती ईमान की है। इसी की दुआ सूरत हुजरात में भी सिखाई गई ना, کہ اللہ ہمیں ایمان کے ساتھ مزین کر دے. اللہ کے نبی صلی اللہ علیہ وسلم بھی اب دعاؤں میں کہا کرتے تھے کہ اللہ مزینا بزینت الایمان, اے اللہ ہمیں ایمان کی خوبصورتیاں عطا فرما, اور وہ اللہ تعالیٰ عطا کرتا ہے جب ایک انسان مانگتا ہے. دوسری خوبصورتی ہوتی ہے بدن کی. اس کے لیے مختلف قوموں کے مختلف معیار ہیں. مثلا کسی ملک میں لمبی ناک کو خوبصورتی کہا جاتا ہے تو کسی میں چپٹی کو, کہیں موٹے ہونٹ خوبصورتی کی علامت ہے تو کہیں پتلے, کہیں موٹے جسم خوبصورت سمجھے جاتے ہیں تو کہیں دبلے پتلے. اس لیے اس کے اوپر کوئی بہت زیادہ ہارڈ اینڈ فاسٹ رول نہیں آتا. لیکن تیسری زینت ہوتی ہے خارجی زینت. یہ ہوتی ہے آپ کا لباس, آپ کے زیورات, مال, گھر, سٹیٹس. اس کے لیے بھی دولت کے ساتھ تعلق ہوتا ہے. جس کے پاس مال زیادہ ہوتا ہے اس کی خارجی زینت میں اضافہ ہونے لگتا ہے, اور جن کے پاس کمی ہوتی ہے اس کی اس چیز میں کمی ہوتی ہے. اور اللہ نے یہ دیا تھا فرعونیوں کو, اسی لیے تو موسیٰ کہہ رہے ہیں اللہ تعالیٰ تو نے دے دیا ان کو. آج بھی فرعونی آرٹ اور ان کی پینٹنگز مشہور ہیں, ان کے فن تعمیر کے بہترین شاہکار آپ کو دنیا میں دکھیں گے. کہ اللہ تو نے ان کو اتنا کچھ دیا لیکن یہ اسے کر کیا رہے ہیں. لیو دلو ان سبیلک, اپنے مال دکھا دکھا کے لوگوں کے ایمان کو خریدتے ہیں. لیو دلو میں لام عاقبت کا ہے, عاقبت انجام کا, یعنی وہ لام جو نتیجے پر داخل ہو. اور لام سے پہلے کا کلام بعد والے کلام کا سبب ہوتا ہے. مطلب کیا ہے کہ تیرے دینے کا نتیجہ یہ نکلا کہ وہ گمراہ اور گمراہ کن ہو گئے. ایک اور جگہ آتا ہے نا کہ فل تقت ہوا آل فرعون لیکون علیہم عدوا وحزنا, کہ فرعون کے آدمیوں نے موسیٰ کو پا لیا کہ موسیٰ نتیجے میں ان کے دشمن اور ان کے حزن کا سبب بن جائیں. بعض کہتے ہیں کہ یہ لام بمانی تاکہ کے ہے, گے بولتے ہیں اس کو, تاکہ یعنی تاکہ تو نے یہ معلومات دے کر ان کو ڈھیل دی تاکہ وہ گمراہی پر جمے رہے. کیسے کہا جا سکتا ہے کہ فرعون اور اس کے ساتھیوں نے اللہ کی دیوی نعمت اور مال کو گمراہی کا ذریعہ بنا لیا, حالانکہ دیا اللہ نے تھا, لیکن وہ اس سے خود بھی بہکے اور دوسروں کو بھی بہکایا. اور یہاں دیکھیے کہ موسیٰ علیہ السلام بار بار ربنا کہہ رہے ہیں, ربنا ربنا, یہ ان کے اظہار عجز کو ظاہر کرتا ہے, عاجزی اور شدت زاری کو ظاہر کرتا ہے. اس پہ ایک مفسر ہے ابو منصور ماتریدی, کہتے ہیں کہ اللہ تعالیٰ جانتا تھا کہ کافر دوسرے لوگوں کو اللہ کے راستوں سے بہکائیں گے, اس لیے ان کو دنیا کا مال و متاع دیا تاکہ وہ اس کے راستے سے لوگوں کو بہکائیں. یعنی ان کو مال دینے کی غرض ہی یہ تھی کہ وہ لوگوں کو اور گمراہ کر لیں, اور یہ اصل میں ایک ڈھیل تھی, جس کا تذکرہ ایک دوسری آیت میں بھی آتا ہے نا, انما نملی لہم لیزدادوا اثما, ہم ان کو ڈھیل دیتے ہیں تاکہ گناہوں میں ترقی کریں. اسی طرح امام بزاوی کہتے ہیں کہ ربنا لیدلوا عن سبیلک, یہ جملہ ہے ایک الگ سے, اس میں لیدلوا امر کا صیغہ ہے اور کافروں کے لیے بد دعا ہے. ربنا اطمس علی اموالہم, اے اللہ ان کے مال کو برباد کر دے, ختم کر دے ان کے مال. واشدد علی قلوبہم, اور ان کے دلوں پر سختی ڈال دے. کیا ہو, فلا یؤمنوا حتی یروا العذاب الالیم, پھر وہ ایمان نہ لائیں یہاں تک کہ مرنے کے بعد دردناک عذاب کا مشاہدہ کر لیں. یہ وہ بد دعا تھی جو موسیٰ علیہ السلام نے ان کے ظلم و ستم کے جواب میں مانگی. اور ہر نبی نے اپنی قوم کے ساتھ ایسا معاملہ کیا کہ جب وہ ہدایت سے بالکل دور ہوئے اور انہوں نے ہدایت کی طرف آنے کی بجائے لوگوں کو اس راستے سے روکنا شروع کر دیا, تو پھر یہ دعائیں زبان پہ آتی ہیں. اور جب نبی کی بات زبان پہ آتی ہے تو اللہ تعالیٰ اس کو پورا کرتے ہیں. کہف قال قد اجیبت دعوتکما, اللہ نے موسیٰ اور ہارون دونوں سے کہا کہ تمہاری دعا قبول کر لی گئی. کہتے ہیں کہ موسیٰ دعا کر رہے تھے اور ہارون आमीन कहते थे, इसलिए दुआ की निस्बत दोनों की तरफ की गई। और इमाम बगवी कहते हैं कि ये दुआ 40 साल के बाद पूरी हुई, यानी दुआ और उसके नतीजे में 40 साल का फासला था। हम कितनी जल्दी करते हैं, और ये 40 साल क्यों थे? ताकि कौम की तरबियत हो जाए। बसफ इंसान उन चीज़ों के लिए दुआएं मांग रहा होता है जिनके लिए जहनी तौर पे भी तैयार भी नहीं होता। यानी हमारी मांगी हुई दुआएं अगर फौरन कबूल हो जाए ना, तो हम उसको संभाल ही नहीं सकते। नेमत मिल जाए, जैसे कि गाड़ी मांग लें, अब गाड़ी तो मिल जाए लेकिन हम उस गाड़ी को चला ही ना सकें या उसको मेंटेन ना कर सकें, तो वो हमारे लिए एक वबाले जान बनेगी ना, और ही ज़्यादा मुश्किल का सबब बनेगी। इसलिए अल्लाह ताला बंदा मोमिन की कुछ दुआएं रोक लेते हैं एक ख़ास वक्त तक के लिए। अल्लाह ताला ने उनको ऑर्गेनाइज़ करना सिखाया। मूसा अलैहिस्सलाम की एक कॉल पर इन्होंने लब्बई कहकर दरिया पे पहुंचना था। अगर ये कौम बिखरी हुई और टोलियों में बटी हुई होती, तो मूसा अलैहिस्सलाम ने जब इनको जमा करना था उस वक्त ये आपस में फूट का शिकार हो चुके होते। तो इससे हम सब के अमल की बात यह है कि दुआएं मांगते रहिए, जब उसके बेहतर हालात होंगे अल्लाह ताला खुद बखुद उसको कबूल करेगा। कभी भी जल्दबाजी नहीं करनी चाहिए कि मेरी दुआ तो कभी कबूल नहीं होती और ऐसा क्यों हुआ और मेरे साथ ऐसा क्यों होता है। इसी तरह की दुआ हज़रत नूह अलैहिस्सलाम ने भी मांगी थी। सूरत नूह आयत 26:26 में आता है, रब्बि ला तज़र अलल अर्दि मिनल काफिरीन दय्यारा। ए अल्लाह, ज़मीन पर एक काफिर को भी ज़िंदा न रख। क्यों नहीं जिंदा रख? इसलिए कि ये तो बुरे लोगों को जानेंगे। और ये जो लफ्ज़ है ना, अल्लज़ीन ला यालमून, कि अल्लाह कहते हैं दुआ तो कबूल की, अब तुम सीधे रहो। पहले इसको देख लेते हैं कि दुआ करने के बावजूद इंसान को खुद इस्तकामत पे रहना पड़ता है। अगर हम दुआएं करते रहें और इस्तकामत ज़िंदगी में ना आएगी, तो वो दुआएं कबूल नहीं होंगी। फिर इससे वला तत्तबियानिस सबील अल्लज़ीन ला यालमून, इससे क्या रब बनता है दोनों का? कि बेइल्म लोगों की राह पे नहीं चलना, वो लोग जिनको हिदायत से कोई सरोकार नहीं, अगर उसके पीछे इंसान चलेगा तो उसके अपनी ज़िंदगी में यही मामले होंगे। ला यालमून, फिरौन की कौम के लोग भी हो सकते हैं और बनी इसराइल के भी। और अब उस दुआ का कबूल होने का एक अमली इजहार है, लेकिन इससे पहले एक रिवायत आपके सामने रखूंगी। ये जो बात की गई कि इनके दिल सख्त कर दे और इनको तम्स कर दे इनके माल को, तो हज़रत उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह के सामने मोहम्मद बिन काब थे, वो तिलावत कर रहे थे। जब इस आयत पर पहुंचे तो खलीफतुल मुस्लिमीन ने सवाल किया कि ये तम्स क्या चीज़ है? आपने फरमाया इनके माल पत्थर बना दिए गए। हज़रत उमर ने अपना संदूकचा मंगवा कर इसमें से सफ़ेद चना निकाल कर दिखाया जो पत्थर बन गया था, और दुआ की कि परवरदिगार इनके दिल सख्त कर दे, इन पर मोहर लगा कर इन्हें अजाब देखने तक ईमान लाना नसीब ना हो। और ये बददुआ सिर्फ दीनी हमीयत और अपनी दिलसोजी की वजह से थी, यानी ये गुस्सा अल्लाह और उसके दीन की खातिर था। जब देखा मायूसी की हद आ गई है तो ऐसी दुआ की। इसीलिए आप देखते हैं कि बनी इसराइल यानी फिरौन के कौम ऐसे थे कि वो लोग खुद तो चले गए थे लेकिन घर बाकी रहे, क्योंकि तम्स कहते हैं किसी चीज़ का मिटना लेकिन कुछ असरात बाकी रहे। पिछली कौमों को देखते हैं कि जब उन पे अजाब हुए आए तो उनके घर और उनकी बाकी चीज़ें भी उनके साथ तबाह बर्बाद हो गईं, लेकिन फिरौन और उसके साथियों के साथ मामला मुख्तलिफ था। वो अपने घरों से निकल के बाहर आ गए और बाकी सारी चीज़ें पीछे वैसे की वैसे मौजूद रहीं, जो बाद में दूसरी कौम को मिल गईं। अल्लाह ताला ने ये एक निशानी बना दी कि जो नबी जिस तरह की दुआ करेगा अल्लाह ताला उसके लिए वैसा ही मामला करेगा। अब दुआ की कबूलियत कामली इजहार है। वजावजना भी बनी इसराइल अल बहर फतबा हम फिरौन व जुनूदुहू बख्यम व अदवा। حتى إذا أدركه الغرق قال آمنت أنه لا إله إلا الذي آمنت به بنو إسرائيل وأنا من المسلمين. اور ہم نے بنی اسرائیل کو دریا پار کر دیا. فرعون اپنے لشکروں سمیت ظلم و زیادتی سے ان کے پیچھے لگ گیا تھا, یہاں تک کہ جب اسے ڈوبنے کی مصیبت نے آ دبوچا تو کہنے لگا کہ میں ایمان لاتا ہوں تو کہنے لگا کہ میں ایمان لاتا ہوں کہ کوئی بھی عبادت کے لائق نہیں بجز اللہ کے, جس پر بنی اسرائیل ایمان لائے اور میں مسلمانوں میں شامل ہونا چاہتا ہوں. یہاں پار لگنے کی بات ہے. جاوزنا کا لفظ پیچھے بھی ہم پڑھ چکے تالوت اور جالوت والے واقعے میں, کہا کہ اللہ تعالیٰ نے موسیٰ علیہ السلام کی دعا سنی اور بنی اسرائیل کو پار کروا دیا اور وہ دوسری طرف چلے گئے اور فرعون اور اس کے ساتھی ڈوب گئے. فت باہم میں وہی دیکھنا ہے کہ جو فرعون نے بنی اسرائیل کو دریا میں سے گزرتے ہوئے دیکھا اور فوراً سے پیچھے بھاگا. اتبا, اس نے اس کی پیروی کی, جانا چاہتا تھا کہ نہیں لیکن اللہ نے اس کے لیے راستے بنا دیے. اس سے کیا پتہ چلتا ہے کہ اللہ تعالیٰ راستے بنا دیتا ہے. جب کوئی کام ہونا ہوتا ہے نا تو اس کے سبب بن جاتے ہیں, اور اللہ نے ان کو نکال دیا. فرعون کی لاش بلند جگہ پہ پانی نے پھینکی جس کو بنی اسرائیل نے دیکھا. اسی لیے اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ جب فرعون کا وقت آیا تو کیا حالات ہوئے, حتی اذا ادرکہ الغرق, جب پا لیا اس کو غرق نے. ہو کون ہے؟ فرعون. غرق سے مراد ہے ڈوبنا, ڈبو دیا. قال آمنتو, کہنے لگا میں ایمان لے آیا ہوں. کیا؟ کہ اللہ کے سوا کوئی رب نہیں جس پر بنی اسرائیل ایمان لائے. یعنی اب یہ دیکھیے کہ یہ نہیں کہہ رہا اپنے رب پر ایمان لایا, کہا بنی اسرائیل کے رب پر ایمان لایا. وہ تو اپنے آپ کو خدا کہتا تھا, ایک دم اس کو بنی اسرائیل کا خدا کیسے نظر آنے لگا؟ حقیقت یہ ہے کہ جب انسان کسی مشکل میں پھنستا ہے نا تو اس کے آنکھوں پہ لگے ہوئے پردے جو ہیں نا وہ اترنے لگتے ہیں, موت کی صورت میں یا موت کے فرشتوں کو دیکھ کر آنکھوں پہ پڑے ہوئے پردے ہٹنے لگتے ہیں. اور جہاں کل تک انا ربکم الاعلیٰ کا دعویٰ تھا, آج انہ لا الہ الا لا الہ الا الذی آمنت بہ بنو اسرائیل, اب بنی اسرائیل کا رب یاد آنے لگا اور کہنے لگا وانا من المسلمین. جواب کیا ملتا ہے؟ آل آنا, کیا اب؟ کہتے ہیں نا بڑی دیر کی, اتنی دیر سے اب خیال آیا. وقد اسیت قبل, تو اس سے پہلے نافرمانیاں کرتا تھا. وَكُنْتَ مِنَ الْمُفْسِدِينَ, اور تو تو مفسدوں میں تھا. کیا ہو گیا تجھے؟ اب ایمان لا رہے, تجھے اپنا ایمان اب قابل عمل دکھتا ہے؟ دیکھیے اللہ تعالیٰ کبھی کسی کو تانا نہیں دیتے. یہاں بڑا باریک سا نقطہ ہے جو آپ دیکھیں گے, کبھی کوئی کسی عمر میں بھی ایمان لے آئے نا تو یہ نہیں کہا جاتا کہ وَقَدْ أَسَيْتَ قَبْلُ, کہ تو تو اس سے پہلے کچھ اور ہی کرتا تھا, آج کیسے آ گیا. ہمارے ہاں جیسے کہتے ہیں نا 900 چوہے کھا کے بلی, وہ والی کیفیت. اللہ کبھی تانا نہیں دیتا, لیکن یہاں تو دکھ رہا ہے کہ اللہ تعالیٰ اس کو تانا دے رہے ہیں. تو کیا دونوں باتوں میں ربط ہے؟ ربط یہ ہے کہ فرعون کا ایمان تانا لینے کا سبب کیوں بنا؟ کہ اس نے موت کے فرشتوں کو دیکھ کے ایمان لایا تھا. کیونکہ جب فرشتے کو سامنے دیکھ لیا تو اس کے بعد آپ دیکھیے کہ کیا رہ گیا. یہ تو ایسے ہی جیسے پولیس مین کو آتا دیکھ کر کوئی شخص چوری سے توبہ کر لے. اس کے حال کی بات کی گئی کہ تو موت تک کسی بات میں رہا, تجھے بالکل خیال نہ آیا کہ تیرا رب ہے اور وہ تیرے ساتھ کیا معاملہ کرے گا. وَكُنْتَ مِنَ الْمُفْسِدِينَ, اور تو مفسد تھا, اللہ کے بندوں کو رب سے کاٹتا تھا, بندوں کو بندوں سے کاٹتا تھا. اس زمین پر اللہ کے نظام کی بجائے تو اپنے کفر کا نظام ڈالتا تھا. یہ ساری فساد کی قسمیں, لوگوں کو تو دین پہ آنے کی وجہ سے مشکلات میں ڈالتا تھا. فَالْيَوْمَ نُنَجِّيكَ بِبَدَنِكَ, بس آج کے دن ہم تجھے تیرے بدن کے ساتھ نجات دیں گے, یعنی تیری لاش کو نجات دیں گے. کیوں؟ لِتَكُونَ لِمَنْ خَلْفَكَ آیَا, ताकि तू इनके लिए निशाने इब्रत हो जो तेरे बात है। व इन कसीर मिनन्नासी अनायातिना लगाफिलोन, और अक्सर लोग हमारी आयतों से गाफिल हैं, निशानियों से गाफिल हैं। अपनी ज़िंदगी में कितनी निशानियाँ देखते हैं अल्लाह की मदद की, लेकिन नहीं मानते। कहते हैं कि जब फिरौन डूबा तो लोगों को यकीन नहीं आता था कि फिरौन भी डूब गया। ये ऐसे ही कि जैसे बड़ा जालिम शख्स हो और एकदम उसके कत्ल की या उसके मरने की खबर फैल जाए तो लोग नहीं मानते ना। बिल्कुल यही कैफियत उनकी भी हुई होगी। तो अल्लाह ताला ने समंदर को हुक्म दिया कि इसकी लाश को बाहर फेंके, और जब लाश बाहर गिरी तो सब ने देख लिया। आज भी उसकी लाश इजिप्ट के म्यूजियम के अंदर है, जो दुनिया भर में फिराई जाती है। देखने वाले तो बहुत हैं, 100 पाउंड उसकी टिकट तो रखी हुई है, लेकिन आयतन निशानी बना के उसको देखने और दिखाने वाले बहुत थोड़े हैं। लोग उसको देखते हैं लेकिन एक हीरो की सूरत में। अल्लाह ताला कहते हैं कि इसको देखो एक सरकश की सूरत में, एक कानून की सूरत में, कि जो भी अल्लाह के मुकाबले में बड़ा बनेगा उसके साथ यही होगा। और नजी का लफ्ज़ नून जीम वाव से, नजवा बुलंद जगह को कहते हैं, निजात, सॉरी निजात तो ताया मरबूता होती है ना गोलता, तो ये बुलंद जगह को कहते हैं। इसी से नजवा है सरगोशी। अल्लाह ताला ने लोगों को दिखा दिया कि फिरौन का क्या अंजाम हुआ, और वक्त का इंतज़ार करने की देर है। हर जालिम का अंजाम दुनिया वालों के सामने आता है। ये अलग बात है कि जब वो जुल्म करे तो उस वक़्त लगता है कि ये तो कभी हमारे सर से उतरेगा नहीं, और इसी ढील की वजह से बास लोग फिर अपने आप को अल्लाह की पकड़ से बेनियाज कर लेते हैं, लेकिन अल्लाह ताला की पकड़ आके रहती है और अचानक आती है। सारे सबक का खुलासा क्या है कि जो बंदा अल्लाह के मुकाबले में बड़ा बनेगा ना, फिर अल्लाह ताला उसको छोटा ज़रूर करेगा। यहाँ थोड़ी सी बात कर सकते हैं कि मौत के वक्त ईमान कबूल करने की क्या हकीकत है, इसलिए कि फिरौन की ईमान को रिजेक्ट कर दिया गया। इमाम बगवी हज़रत इब्ने अब्बास से एक रिवायत लाते हैं कि अल्लाह के नबी ने फरमाया, जब अल्लाह ताला फिरौन को गर्क करने लगा, यानी अल्लाह के हुक्म से फिरौन डूबने लगा, तो बोला, आमंतु अन्नहु ला इलाहा इल्लल्लज़ी आमनत बिही बनू इसराइल। तो हज़रत जिब्राईल अलैहिस्सलाम ने अल्लाह के नबी से कहा कि मोहम्मद, काश आप वो मंज़र देखते सल्लल्लाहु अलैहि वसल्लम, कि मैं इसके मुंह में समंदर की कीचड़ ठोंस रहा था, क्योंकि मुझे अंदेशा था कि कहीं अल्लाह की रहमत इसको न पहुंच जाए। यानी अल्लाह इतना रहम फरमाने वाले कि कहीं इस वक्त भी अल्लाह ताला इसकी तौबा को कबूल ना कर ले। कुछ लोग इधर से एक और सोच पे चले गए, नाम नहीं लेने की जरूरत, लेकिन कुछ लोग कहते हैं कि चूंकि ज़िंदगी में कलमा तौहीद पढ़ लिया था फिरौन ने, तो अब इसकी तौबा कबूल हुई और वो मुसलमान होके मरा। लेकिन हकीकत क्या है कि ऐसा नहीं है। अल्लाह के नबी सल्लम की वाज़ह रिवायत है कि अल्लाह ताला बंदे की तौबा को कबूल करता है, मालम यो गरगिर, जब तक कि गरगराना लग जाए। और इसके ऊपर दलाइल भी मौजूद है कि फिरौन को अजाब पेश किया जाता है सुबह शाम। फिर अब देखिए कि अगर मौत के वक्त इस तरह ईमान कबूल होने लगे तो गैब का पर्दा तो छट गया। ईमान तो है ही यूमिनून बिल गैब का नाम, तो लिहाजा इसमें कोई शक नहीं कि फिरौन के बारे में जितनी भी आयात हैं, जिसमें एक ये कि सुबह शाम उनको अजाब पर पेश किया जाता है, एक जगह आता है फाउ रदहुमुन्नार, फिरौन ने अपनी तबाह करने वालों को दोजख में उतार दिया, फिर एक जगह आता है वहा कभी आल फिरौन सूउल अजाब, आले फिरौन को बुरे अजाब ने घेर लिया था। फिर एक दिखा था, अदखुलू आले फिरौन अशद अल अजाब, कि आले फिरौन को शदीद अजाब में शामिल कर दो। तो लिहाजा अल्लाह ताला ने दुनिया में दिखा दिया कि जो दुनिया में बड़ा बना, जिसने अना रब्बुकुमुल आला का दावा किया, अल्लाह ने उसकी दुनिया में पकड़ की और अगले पिछलों के लिए इसको इबरत कर दिया। और ये मूसा की दुआ की कबूलियत भी तो थी, अल्लाह ने पहले ही कह दिया कद उजीबत, तुम्हारी दोनों की दुआ कबूल हो गई। अल्लाह ताला हमें इन बातों से अमल लेने वाला बना दे, और हमारे दिलों के अंदर भी अगर कहीं निफाक या कुफर का रोग है तो उसको निकाल दे। अल्लाह ताला फरमाते हैं, वह इन न कसीर मिनन्नास यनायातिना लगाफिलून, बहुत सारे लोग हमारी निशानियों के बावजूद गाफिल हैं। यहाँ बहुत सारे लोग से मुराद कुफार हैं, इतना कुछ सुनते हैं, इतना कुछ देखते हैं अल्लाह के नबी की ज़ुबान से, फिर भी नहीं मानते। तो अल्लाह ताला हमें मानने वालों में बना दे, ऐसा ना हो कि हम इन बातों को सुन के बस ऐसे ही आगे बढ़ जाएं और इससे अपने लिए कोई रहनुमाई ना ले सकें।